الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا ومولانا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما تقدموا لأنفسكم من خير تجدوه عند الله هو خيرا وأعظم أجرا واستغفروا الله إن الله غفور رحيم صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين یہ محرم کا مہینہ اسلامکلی فرسٹ منتھ منتھ آف محرم ہے میرے بھائیوں اور پردہ نشین مدرسے میں بیٹھ کر سننے والی میری محترمہ مائیں اور بہنیں ٹوڈے از دا ففتھ آف محرم غالباً 10 محرم منڈے کو ہوگی تو ایدر وی کین فاسٹ سنڈے اینڈ منڈے او منڈے اینڈ ٹیوزڈے ٹو ڈیز نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا میری زندگی باقی رہی تو میں 2 روزے رکھوں گا رمضان سے پہلے the 10th محرم's روزہ was فرض when the month of رمضان the fasting became فرض then Prophet صلی اللہ علیہ وسلم says the حدیث of بخاری شریف your pleasure if you want to fast or not but اگر کوئی روزہ رکھیں تو اس کا ثواب بہت زیادہ ہے ایک سال کے اللہ سگائر کو معاف کر دیتا ہے بہت سارے لوگ یہ سمجھتے ہیں کہ یہ مہینہ منحوس ہے کیا سمجھتے ہیں یہ مہینہ منحوس ہے کیوں اس میں حضرت حسین رضی اللہ تعالی عنہ کی شہادت ہوئی اس لیے یہ مہینہ منحوس ہے چونکہ عام طور پر ہمارے یہاں یہ بات بہت زیادہ پھیل رہی ہے تو میں نے سوچا اس کی وضاحت ہو جائے محرم کی فضیلت کوئی حضرت حسین رضی اللہ تعالی عنہ کی وجہ سے نہیں ہے بلکہ حضرت حسین رضی اللہ تعالی عنہ کو فضیلت ملی وہ تو تھی فضیلت والے نواسے رسول صلی اللہ علیہ وسلم لیکن ان کی شہادت ہوئی 10 محرم کو جیسے اگر کسی کی موت ہوئی رمضان میں بہت نصیب والا ہے جمعہ کو ہی بہت نصیب والا ہے منڈے کو ہی بہت نصیب والا ہے ایسے وہ تو تھے ہی نصیب والے لیکن ان کی شہادت ہوئی ہے 10 محرم کو 10 محرم تو چلی آ رہی ہے بہت ہی پرانی ہے ویسے نزہت البساتین میں علامہ صفوی رحمت اللہ علیہ نے لکھا ہے اگرچہ یہ تاریخی باتیں ہیں بعض احادیث میں ہیں بعض نہیں ہیں لیکن علماء نے لکھا ہے کہ آدم علیہ الصلوۃ والسلام کی توبہ بھی اسی دن 10 محرم میں ہوئی قبول ہوئی اور یہ تو بخاری شریف میں ہے کہ فرعون ڈراؤن کر دیا گیا 10 محرم کو اور موسیٰ علیہ السلام and his ummah was success on the day 10 of Muharram. اسی طرح نوح علیہ السلام کی کشتی یہ جودی پہاڑ پر ماؤنٹ آف جودی پر سٹاپ ہوئی یہ 10 محرم تھی. یونس علیہ السلام کو مچھلی کی پیٹ سے نکالا گیا 10 محرم. بعض تاریخ میں لکھا ہے کہ حضرت یونس علیہ السلام حضرت یوسف علیہ السلام کو کنویں سے نکالا 10 محرم تھی. اسی طرح عیسیٰ علیہ السلام کو آسمان پر اٹھایا گیا 10 محرم تھی. داؤد علیہ السلام کی توبہ بھی قبول ہوئی 10 محرم میں. ابراہیم علیہ السلام کی پیدائش 10 محرم میں. حضرت یعقوب علیہ السلام کی بنائی واپس لوٹی جو حضرت یوسف علیہ السلام کے غم میں رویا کرتے تھے تو وہ بھی 10 محرم تھی. اور یہ باتیں یہاں تک تو علامہ آئینی نے لکھی ہے بخاری کی شرح میں جو میں نے بھی بیان کی ہے. یہ بخاری کی شرح میں جو ایک تو فتح الباری ہے اور ایک آئینی ہے, دونوں مشہور شرح ہے. ایک شوافیہ کے عالم نے لکھی ہے اور ایک حنفی عالم نے لکھی ہے. یہ جو ہے 10 واقعات جو میں نے بیان کیے بخاری کی شرح میں ہیں جو علامہ آئینی نے لکھے ہیں. آدم علیہ السلام کی توبہ, فرعون ڈراؤن کر دیا گیا, موسیٰ علیہ السلام سکسیس ہوئے, کشتی نوح جودی پہاڑ پر سٹاپ ہوئی, یونس علیہ السلام مچھلی کے پیٹ سے نکالے گئے, یوسف علیہ السلام کو کنویں سے نکالنا, داؤد علیہ السلام کی توبہ, اور حضرت عیسیٰ علیہ السلام کے ولادت, اور آسمانوں پر اٹھایا جانا, ابراہیم علیہ السلام کی پیدائش, آن یعقوب علیہ السلام آئی سائٹ کیم بیک آن دیٹ ڈے. تو یہ ساری باتیں اس کے علاوہ جو بعض باتیں ہیں وہ نزہت البساتین میں ہیں, علامہ صفوی نے لکھی ہے. آدم علیہ السلام واز چوزن فار پروفٹ ہوڈ آن دا 10th محرم. ادریس علیہ السلام آلسو ٹیکن اوے آن دا 4th ہیونز. آلسو ابراہیم علیہ السلام گاٹ دا ٹائٹل آف خلیل اللہ, واتخذ اللہ ابراہیم خلیلا آن 10th محرم. حضرت نبی صلی اللہ علیہ وسلم got married to حضرت خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہ was 10 محرم. حدیث میں ہے قیامت آئے گی 10 محرم کو, قیامت will come on the 10th محرم. And حضرت سیدنا حسین رضی اللہ تعالیٰ عنہ also became شہید and martyred on the 10th محرم. مولانا زکریہ صاحب رحمت اللہ علیہ سہران پوری ثم المہاجر المدنی نے یہ بات مدینہ منورہ میں بیان فرمائی. حضرت مدینہ میں 10 سال رہے ہیں, 10 years he was staying in مدینہ. Says in 10 years he used to sit after asr till isha نبی اکرم صلی اللہ علیہ وسلم کی پیر کی جانب, جو اصحاب صفا سے اندر تھوڑی جگہ ہے, یوز ٹو سٹ بائی ٹی سائٹ ایوری ڈے اصل تر عشا ری درو شریف انتر عشا. ایک مرتبہ بیٹھے ہوئے تھے, کسی نے حضرت کی طبیعت بھی بہت تھی, بیٹھے ہوئے تھے اور انڈیا کا جو لباس ہوتا ہے نا خاکی وہ پہنے ہو, تو کسی نے ایسے ریال ڈال دیا, ایک ریال فقیر ہو سمجھ کے ڈالا, وہ ایسے ڈال دیا. حضرت نے وہ ریال کو لے کر اپنے خادم کو دے دیا, فرمایا کہ روم پر جا کے یہ ریال مجھے دے دینا. حالانکہ وہاں ریال تو حضرت 10,000 ریال وہاں اللہ کے راستے میں خرچ کرتے تھے, یوز ٹو اسپینڈ 10,000 ریال, سو مچ ریال سے مدینہ منورہ یوز ٹو اسپینڈ فور دا فقرا. بٹ ہی سیڈ ٹو دا خادم گیو اٹ ٹو می 10 ریال اگین ایٹ ہوٹل. سو حضرت اور خادم نے پوچھا, حضرت ایک ہی تو ریال ہے آپ واپس مانگ رہے ہیں؟ فرمایا مجھے کسی نے مدینے کا کتا سمجھ کر ڈال دیا ہے, میں اس کی برکت سمجھ کے رکھوں گا. آج اسی تھی حضرت کی ہمبل. ہی روٹ سو مینی بکس
So many books special as Fazail Amal. But look at his Aujazul Masalik, Sharhe Muatta Malik. Arab log bhi muh mein ungli dal rahe hain, itni zabardast Muatta Malik likhne wale Imam Malik hai. Iski sharah Sheikh Zakaria sahab likhte hain Arabi mein kai jildon mein. Lekin apne aap ko kya kehte hain, kabhi yun nahi kaha main Sheikh ul Hadith hu, balki yun kehte the sare muhaddiseen ka jawab mere sar aur aankhon par is chakki ke paat ka ye jawab hai. चक्की का पात अपने आप को कहते थे. चक्की के पात का वाक्य मैंने पहले भी सुनाया था कि वो एक पीर ना एक एक, एक जाहिल पीर के जाहिल मुरीद का वाक्य सुनाते थे. इग्नोरेंट पीर एंड इग्नोरेंट मुरीद. तो पीर आस्क्ड देम व्हाट इज द सर्कल. तो फरमाया तुम्हें पता है बकरी का पैर जो है चक्की के पात में फंस गया, स्टक हो गया. तो वो उठा उठा के यहां वहां वहां तो उसके निशान पर गए. अब ये सुनने वाले कितने जाहिल है कि बकरी तो बहुत वीक है, वो कैसे चक्की उठाएगी. तो कहते थे हजरत कि ऐसे लोग थे जाहिल पीर के जाहिल मुरीद. मैं भी जाहिल पीर हूं जाहिल मुरीद. अपने आप को चक्की का पात कहते थे. मैं वो उसी बकरी के लिए जो चक्की का पात था, मैं चक्की का पात. लेकिन 10 साल उन्होंने मदीना मुनव्वरा में गुजारा ना. आप बेटी खोल के देखिए, 2 बार हजरत ने मलिकुल मौत को देखा है. पहली बार पूछा मदीना मुनव्वरा मक्का सहारनपुर में, मुझे लेने आए हो, मैं रेडी हूं. कहा नहीं, आप जाएंगे मदीना मुनव्वरा उमरा के लिए मक्का मदीना मुनव्वरा, वापस आएंगे, फिर वापस जाएंगे तब लेने आएंगे. ऐसा ही हुआ. मदीना मुनव्वरा में मौत आई. सिर्फ रोजाना सलाम पेश करते थे पाइटी की तरफ से, पैर साइड द लेग साइड. बट 2 टाइम ही वेंट इन फ्रंट ऑफ द फेस ऑफ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इन 10 इयर्स. 2 टाइम 10 साल में 2 मर. और वो भी 2 बड़े बुजुर्ग के साथ, 2 सैयद के साथ, मौलाना असद मदनी साहब और पाकिस्तान के एक अल्लामा यूसुफ बिन नूरी थे या और कोई थे उनके साथ. जब वो आए तो एक बार उनके साथ चले गए, उनके पीछे पीछे कंधा पकड़ कर सलाम पेश करें. और दूसरा हजरत के साथ. किसी ने पूछा हजरत ये क्यों, फरमाया ये सैयद है और नबी अपने औलाद को मोहब्बत से देखता है सैयदों को, तो उनके सदके मेरी भी मगफिरत हो जाएगी, इसलिए मैं इनके साथ गया. मैं अंदाजा तो करो कितने तवाजु वाले थे. कितने तवाजु वाले. तो मौलाना जकरिया साहब रहमतुल्लाह अलैह की बात सुना था, ये दूसरी बात याद आ गई. हजरत ने मदीना मुनव्वरा में पूछा मुहर्रम के महीने में तुम लोगों ने कितना इसाले सवाब किया सैयदना हुसैन रजी अल्लाह तआला के लिए, इतना किया. किसी ने हां कहा, किसी ने ना कहा. मोस्ट ऑफ अस वी डोंट इवन रीड फॉर हिम इसाले साहब. लुक एट अवर काबिरी. फिर हजरत ने फरमाया मैं पहली मुहर्रम से लेकर फ्रॉम फर्स्ट मुहर्रम टिल 10 मुहर्रम एवरी डे आई सेंड 1 कुरान फुल कुरान से रिवॉर्टेड. 10 कुरान का सवाब भेजते 10 दिन में. अंदाजा कीजिए. और एक साल नहीं, हर साल 10 कुरान का सवाब मैं भेजता हूं. कहा क्यों हजरत, सवाब तो भेजना ठीक है. कहा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जब जिब्राइल अलैहि सलाम ने बताया था कि तुम्हारे इस नवासे को शहीद किया जाएगा जब वक्त आएगा, तो अल्लाह के नबी को कितनी तकलीफ हुई थी. डिड वी टेक अ शेयर विद नबी सल्लल्लाहु अलैहि वसल्लम इन इस तकलीफ, हमने कभी शेयर किया अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की तकलीफ के साथ. हमें चाहिए कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को अपने नवासों से बड़ी मोहब्बत थी, हम भी उनके लिए सारे सवाब करें. और फरमाया कैसी कैसी मोहब्बत थी सहाबा किराम को, हम क्या मोहब्बत करते. अबू हुरैरा रजी अल्लाह ताला अन्हु एंड सैयदना हुसैन रजी अल्लाह ताला अन्हु दे वेंट टू द ग्रेवयार्ड टू बेरी समवन. जब वापस आए सैयदना हुसैन रजी अल्लाह ताला अन्हु was sitting in a Masjid Nabawi sallallahu alayhi wa sallam, and he had some sand on his feet, on his leg, because with them in graveyard, so thodi si matti thi. Abu Huraira رضی اللہ تعالیٰ عنہ حافظ الحدیث اپنی چادر کو نکالتے ہیں اور سیدنا حسین رضی اللہ تعالیٰ عنہ کے پیروں کو اپنی چادر سے صاف کر رہے ہیں. وہ تو نوجوان صحابی ہے ابھی تو سیدنا حسین, حضرت ابو حریرہ تو بڑے ہیں. تو حضرت حسین رضی اللہ تعالیٰ فرماتے ہیں, انکل او میرے چچا جان, اس کو ہم گلی کہیں گے, میرے چچا جان آپ تو میرے والد حضرت علی رضی اللہ تعالیٰ عنہ کے دوست ہیں اور آپ تو نبی صلی اللہ علیہ وسلم کے چہیتے صحابی ہیں, میرا پیر آپ کیوں صاف کرتے ہیں؟ فرمایا میں نے اس آنکھوں سے اور اس کانوں سے مجلس میں سنا ہے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا, او اللہ میں میرے نواسوں سے محبت کرتا ہوں, تو بھی ان سے محبت کر, اور جو لوگ ان سے محبت کرے تو ان سے بھی محبت کر, اس لیے میں تم لوگوں سے محبت کرتا ہوں. یہ بات سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی حدیث کی کتاب میں لکھی. معاویہ رضی اللہ تعالیٰ عنہ is living in Syria, شام میں ہے, شام میں ہے. وہاں سے کوئی بھی whoever used to come for Umrah or Hajj, he used to send message that you will see a young person sitting in Masjid Nabawi sallallahu alaihi wasallam and he is delivering the hadith to the sahaba, ja kar unko mera salam kehna aur unko busa dena. Muawiya رضی اللہ عنہ امیر المومنین بھیجتے تھے سلام special for حضرت سیدنا حسین رضی اللہ تعالیٰ عنہ کے لیے. یہ واقعہ تو بات کا ان کے بیٹے یزید کا زمانے کا ہے, لیکن اس سے پہلے تو حدیث پڑھاتے تھے, صحابہ کو سکھاتے تھے. خود حضرت سیدنا حسن حسین فرماتے ہیں, میرے نانا نے ہم کو بچپن میں جب we were small, he taught us how was attained, سورہ فلق and ناس, morning evening دعاس, بسم اللہ اللذی لا يذر ما اسم شیع, اعوذ بکلمات اللہ تاما, he taught us that سبحان اللہ الحمدللہ اللہ اکبر, the کلمہ اول, کلمہ ثانی, کلمہ ثالث, کلمہ رابع, he taught us when we were small. یہ احادیث میں موجود ہے کہ ہمارے نانا نے بچپن میں, یعنی نبی اکرم صلی اللہ علیہ وسلم نے بچپن میں ہمیں تعلیم دی ہے. بلکہ روایت میں آتا ہے کہ آپ صلی اللہ علیہ وسلم ایک مرتبہ حضرت حسین کے ساتھ چل رہے تھے اور حضرت حسین, حضرت حسن رضی اللہ تعالیٰ نے کھجور کو اٹھایا اور اپنے منہ میں رکھ دیا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کخ کخ, نکالو نکالو, اور پھر منہ میں انگلی داری, اللہ کے نبی صلی اللہ علیہ وسلم ان کو وومٹ ہو گئی. فرمایا بیٹے ہم اہل بیت ہیں, ہمارے لیے صدقہ اور زکات کا مال کھانا جائز نہیں ہے. کتنی تعلیم دے رہے ہیں اپنے بچوں کو, حرام کا مال. اور آج کیا ہے, ہمارے بیٹے باہر جا کر ایسی شاپوں سے کھاتے ہیں جس کا کوئی حلال اور کوئی سرٹیفکیٹ نہیں ہے, تو اس کا اثر ہمارے بچوں پر کتنا ہوگا. میں بھی, میرا امریکہ کا سفر ہوا, وہاں بخاری شریف میں, یہ وہاں بخاری شریف کے سبق میں میں نے وہاں یہ بات سنائی, بہت لوگ تھے ماشاءاللہ. تو وہاں نیو یارک میں ابھی میں یہ لاسٹ سٹرڈے کو میرا وہاں ختم بخاری کا درس تھا, اس میں میں نے ایک بات سنائی کہ امام بخاری رحمت اللہ علیہ کے والد نے اپنے دوستوں کو کہا, میرے گھر میں جتنے پیسے میں نے رکھے ہیں, چونکہ میری وائف پریگننٹ ہے, بچہ اگر ہوگا تو اس کو ہم تعلیم دیں گے, عالم بنائیں گے, حدیث کی تعلیم دیں گے, میرے گھر میں ایک ایک پینی جو ہے سب کے سب حرام تو کیا, اس میں شک کا بھی ڈاؤٹ نہیں ہے. اس پر میں نے ان کو ایک واقعہ سنایا تھا کہ یہاں امریکہ میں ایک شیخ نے مجھے سنایا تھا کہ وہاں دارالعلوم میں ایک بچہ حافظ کلاس میں حفظ کر رہا تھا اور پورے سال میں اس نے آدھا سپارہ یاد کیا, ہاف جوز, ہی لرن ان فل ایئر. سو دا استاد کال پرنسپل دا شیخ ہو واز ہو ٹولڈ می دا اسٹوری کال ہم, and he called the parents as a meeting, parents meeting.
और उसने कहा तुम्हारे बच्चे ने आधा सिपारा किया, वो भी भूल गया, ही फॉरगॉट द पारा, हाफ पारा टू। तो बच्चे से पूछा ठीक खाना कहाँ खाते हो, he said my both mother and fathers are doctors, they work whole day, they come late and they take me to the McDonald's to eat every day whatever I like to eat। उसने बताया। तो शेख ने कहा मैंने उनके पेरेंट्स को कहा बच्चे को ले जाओ हमारे मदरसे में, ये नहीं पढ़ सकता है। There's two condition, either you can take him away from our madrasa, either you tell us today that you're going to cook in the house and feed him। पेरेंट्स ने कहा हम बच्चे को यहीं रहने देते हैं, हम कोशिश करेंगे अब घर में उसको बाहर का लाकर नहीं खिलाएंगे, घर में जो कुछ भी होगा हम पका के खिलाएंगे, we're going to cook in the house, we'll feed him। Amazing। After that, Hazrat ने सुनाया within 1.5 years he became हाफिज कुरान, और इतना जय्यद हाफिज बना। अंदाजा करो हराम का असर बच्चे पर कितना हो रहा है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपने नवासे के मुंह से खजूर निकाल दी, ये हमारे लिए जायज नहीं है। क्या कभी हमने अपने बच्चों को पूछा टू बी आस्क विच शॉप यू ईट? रिवायत में आता है कि 10 मुहर्रम को रोजा रखना ये मुस्तहब, और चूंकि आप सल्लल्लाहु अलैहि वसल्लम हिजरत करके मदीना मुनव्वरा तशरीफ लाए, बुखारी शरीफ में है, और मदीना के यहूद लोग 10 मुहर्रम को रोजा रखते थे, दे वर फास्टिंग ऑन 10 मुहर्रम। अभी सासम ने पूछा आप रोजा क्यों रखते हो, तो उन्होंने कहा 10 मुहर्रम को हजरत मूसा अलैहिस्सलाम और नबी वॉज प्रोटेक्टेड फ्रॉम द सी ऑफ नाइल एंड द फिरौन द एनिमीज, उनको ड्राउन कर दिया गया, तो उनकी खुशी में हम रोजा रखते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, मूसा तो हमारे भाई है, वी हैव मोर राइट टू फास्ट ऑल्सो। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने रोजा रखा। फिर आपने फरमाया अब मेरी जिंदगी बाकी रही तो मैं 2 रोजे रखूंगा, चूंकि इन लोगों की मुखालिफत में, लेकिन आप इंतकाल फरमा गए जैसे रिवायत बुखारी में, तो हमें चाहिए कि वी मस्ट फास्ट 9 and 10 मुहर्रम और 10 and 11, इट्स गोइंग टू बी संडे और मंडे, नेक्स्ट संडे और मंडे और मंडे ट्यूजडे, 1 साल के गुना अल्लाह ताला माफ कर देते हैं। दईफ रिवायत में यह भी है कि अगर आशुरा के दिन रोजे के साथ रोजा रखना है बेहतर है, अच्छा खाना बना लिया इफ्तार के लिए बेहतरीन खाना, तो अल्लाह ताला उसके घर में पूरा साल बरकत अता फरमाते हैं। और यह तजर्बा है, अब्दुल्लाह इब्ने मुबारक वॉज ए ग्रेट मुहद्दिस ऑफ हदीस, उस्ताद इमाम बुखारी, फरमाया मेरी जिंदगी का तजर्बा है, आई ट्राइड एवरी ईयर, अल्लाह हैज गिवन मी सो मच बरका इन माय हाउस। तो 10 मुहर्रम को दोपहर के बाद कुछ अच्छा खाना अपने बच्चों के लिए, एक दिन तो सखी बन जाए, वो तो बखीली रहते हैं, एक दिन तो सखी बन के अच्छा खाना बना ले अपने बच्चों के लिए, बीवी बच्चों के लिए, और इफ्तार के वक्त खिला दे बच्चों को, घर में खाएं, इंशाल्लाह उसे बहुत फायदा होगा। और यह रिवायत इमाम बैहकी ने नकल की है, अगर चेक रावी उसमें ज़ईफ है, इसलिए हदीस में है अब्दुल्ला बिन मुबारक ने सुफियान बिन उयना, 2 सुफियान गुजरे, उसमें सुफियान बिन उयना फरमाते हैं कि हमने इसका तजुर्बा किया है पूरी जिंदगी, इस दिन में एक शख्स ने 10 मुहर्रम को 7 दिरहम अल्लाह के रास्ते में दिए, यह समझकर कि अल्लाह मुझे भी बरकत देगा, पूरा साल इंतजार करता रहा कुछ नहीं मिला, क्योंकि उसने वाज में सुना था कि जो शख्स आशुरा के दिन
ایک درہم بھی خرچ کرے اللہ اس کو 1000 درہم دیں گے. تو وہ تو کھڑا ہو گیا اور اس نے کہا تم جھوٹ بول رہے ہیں, میں نے لاسٹ ایئر خرچ کیا مجھے تو کوئی 1000 ملے نہیں, 7 تو 7000 ملنے چاہیے, مجھے تو ملا ہی نہیں. رات ہوئی تو غیب سے ایک آدمی نے اس کو 7000 درہم دے دیے. خانے رتولان تجربہ لکھا ایک آدمی کے بارے میں, کہا یہ جھوٹے تجھ سے صبر نہیں ہو سکا, اگر تو پیشنٹ رکھتا تو اللہ تجھے 7000 کیا اس سے زیادہ دیتا. سو یہ جو امام نووی رحمت اللہ علیہ یہاں جو بیان فرماتے ہیں کہ محرم کے دن روزہ رکھنا اور اسی طرح محرم کے دن میں اللہ سے توبہ کریں, اس لیے کہ حدیث میں آتا ہے اللہ نے ایک قوم کی توبہ قبول فرمائی اور ایک قوم آئے گی اللہ کے نبی فرماتے ہیں کہ وہ میری امت کی توبہ بھی اس دن میں قبول ہوگی, اور وہ ہے محرم کا, 10 محرم کا دن ہے. اس میں انسان کو چاہیے کہ غم نہ منائے, سوگ نہ منائے. جیسے میں نے کہا لوگ کیا سمجھتے ہیں کہ محرم کا مہینہ کالے کپڑے پہننے کا مہینہ ہے, محرم کا مہینہ کالی پگڑی پہننے کا مہینہ ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے کالی پگڑی زندگی میں صرف ایک بار پہنی ہے, باقی مکہ مکرمہ کی زندگی میں, مدینہ منورہ میں اور فتح مکہ کے بعد آپ نے اکثر وائٹ پگڑی پہنی ہے سفید. گرین کا تو ثبوت ہے ہی نہیں. تو ہم کہتے ہیں کہ یہ دین منحوس دین نہیں ہے. مسلمانوں کا پہلا مہینہ لوگوں نے حضرت حسین رضی اللہ تعالیٰ عنہ کے مسئلے کو پھیلا کر کے اور بڑے جاہل وائز کرنے والوں نے, نصیحت کرنے والوں نے ایسا اس کو بیان کیا, ایسا بیان کیا کہ لوگ گویا کہ اس مہینے میں اب سوگ ہی مناتے ہیں, یعنی غم ہی رہتے ہیں. حالانکہ آپ نے دیکھا نان مسلم کو جنوری کا مہینہ آتا ہے تو کتنے خوش ہوتے ہیں. ہمیں مسلمان ہو کر اسلام کے پہلا مہینہ جس میں نبی اکرم صلی اللہ علیہ وسلم نے انٹینشن کر لیا تھا کہ میں اب ہجرت کرنے والا ہوں دین کو پھیلانے کے لیے, تو ہمیں تو اور زیادہ خوش ہونا چاہیے تھا نا, چونکہ اللہ کے نبی نے ابتدا فرمائی محرم کے مہینے سے ہجرت کی اور آپ 10 ربیع الاول کو پہنچے مدینہ منورہ, لیکن انٹینشن کر لیا, دعوت ملی آپ کو ذی‌الحجہ میں حج کے بعد آنے والے مدینہ منورہ کے 72 صحابہ سے آپ نے ارادہ کر لیا محرم سے. اب ظاہری بات ہے جو دوسرے خیال کے لوگ ہیں وہ کہتے ہیں ان لوگوں کو اس بارے میں سوچنے ہی نہ دیں کہ دین کو پھیلاؤ جیسے اللہ کے نبی نے انٹینشن کیا تھا, ورنہ پھر مسئلہ مشکل ہو جائے گا. ان کو غم میں ڈالو ایسا غم کہ روتے ہی رہے. بعض تو اس مہینے میں کھانا بھی نہیں پکاتے, اس مہینے میں شادی بھی نہیں کرتے. میں نے بھی کہا اللہ کے نبی صلی اللہ علیہ وسلم کا نکاح ہوا سیدہ خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہ کے ساتھ 10 محرم کو, علامہ عینی نے اس کو لکھا شریف بخاری میں. اس مہینے کی محرم کا معنی احترام والا, اور محرم الحرام کا معنی ایسا مہینہ جس کا احترام کیا جائے, سوگ نہ منایا جائے, احترام. اسی لیے قرآن کریم میں ان عدت الشہور عند اللہ اثنا عشر شہرا, اللہ تبارک و تعالی نے اسلامکلی 12 منتھس بنائے, فیہا اربعۃ الحرم, اس میں 4 مہینے حرمت والے بنائے جس میں گناہ کرنا جائز نہیں. یعنی زمانے جاہلیت میں اس مہینے کا رسپیکٹ تو یہود بھی کرتے ہیں, کرسچن بھی کرتے ہیں, مشرکین مکہ تو کرتے ہی تھے, इस महीने में लड़ाई नहीं करते थे, इस महीने में किसी को कत्ल नहीं करते थे, इस महीने में वो चोरी नहीं करते थे। उनको भी पता है दिस इज सीक्रेट मंथ, सीक्रेट मंथ। ये जा रहे मुहर्रम रजब ज़िलकादा ज़िलहिज्जा, मुहर्रम रजब मुरज्जब ज़िलकादा ज़िलहिज्जा, इन चार महीनों में कभी गुनाह का काम। एक मुसलमान है जिसको इस्लामिकली महीने का पता नहीं, नंबर वन, और महीने का अगर पता है तो मुहर्रम में और गुनाह करता है और ज्यादा। अल्लाह तबारक व ताला ने कुरान में कहा ला तज़लिमु फीहिन अनफुसकुम, तुम अपनी जान पर जुल्म ना करो इन महीनों। इसलिए ये कहना कि इस महीने के अंदर में हजरत हुसैन रजी अल्लाह तआला की शहादत हुई इसलिए मोहतरम महीना है, नहीं, एहतराम चला आ रहा है सैयदना आदम अलैहिस्सलाम से लेकर आज तक, क्योंकि कुरान की आयत नाजिल तो हुई है हजरत हुसैन रजी अल्लाह तआला तो अभी पैदा भी नहीं हुए थे और अल्लाह ने इस महीने को हुर्मत वाला बनाया। और हजरत मूसा अलैहि सलाम का वाकिया बुखारी शरीफ में, उनको नजात हुई, उनकी कौम शुक्राने के तौर पर रोजा रखती थी, वो तो सही हदीस में है। उस वक्त तो सैयदना हजरत हुसैन रजी अल्लाह तआला पैदा भी नहीं हुए थे। हां हजरत हुसैन रजी अल्लाह तआला की शहादत हुई, एक बहुत बड़ा दर्जा है शहादत का, लेकिन शहादत में फजीलत और ज्यादा हो गई इसलिए कि उनकी वफात और शहादत इस महीने में हुई। मौत तो आनी आनी है, लेकिन मौत अगर बड़े दिन में आए तो और जबरदस्त, ये कहना चाहिए। इसीलिए इसमें कोई निकाह करे बरकात ज्यादा होते हैं और इसमें जो भी अच्छे काम हो उसमें बरकतें ज्यादा होती। ये बात तो हो गई। रमजान के बाद अफजल रोजा मुस्लिम शरीफ की हदीस है, मुहर्रम का रोजा है, और फर्ज नमाज के बाद अफजल नमाज तहज्जुद की नमाज है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में देयर सो मेनी टाइम्स डे ऑफ आशूरा के ही यूज्ड टू फास्ट, बट जस्ट बिफोर ही पास्ड अवे, इंतकाल से पहले आप सल्लल्लाहु अलैहि वसल्लम ने रोजा रखा और साथ साथ सहाबा किराम से फरमाया कि 10 मुहर्रम को हम भी रोजा रखते हैं, यहूद भी रोजा रखते हैं, लेकिन हम आइंदा साल से 2 रोजा रखेंगे एक ही जगह। यह आपने इंतकाल के एक साल पहले फरमाया, अगले साल आप सासुर का इंतकाल हो गया तो अमल का मौका नहीं मिला, लेकिन कौली हदीस मौजूद है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम गैरों के साथ मुशाबहत इख्तियार नहीं करते थे और इसको पसंद भी नहीं करते थे, गैरों के साथ मन तशब्बह बिकौमिन फहुवा मिन। जगह जगह हदीस में देखोगे आप सल्लल्लाहु अलैहि वसल्लम ने मुखालिफत की, जैसे सहरी खाना, यहूद सहरी नहीं खाते, सहरी नहीं, बगैर सहरी के रोजा रखते हैं, रोजा रखते हैं लेकिन बगैर सहरी। मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस उम्मत को कहा तुम सहरी खाओ, मेरी उम्मत के सहरी के खाने में बरकत भी है, फरमा दिया उठो सहरी खाओ, चाहे एक कप दूध ही पी ले, एक खजूर ही खा ले, लेकिन सहरी की नियत से उठो। आप सल्लल्लाहु अलैहि वसल्लम ने बहुत सारी जगह ऐसी है, उसमें से एक ये भी है रोजा कि मैं आइंदा साल जिंदा रहा तो एक नहीं 2 रखूंगा। मुशाबे हजरत थानवी रहमतुल्लाह ने एक बात लिखी है, एक बुजुर्ग थे अपने मुरीदीन के साथ चल रहे थे गांव में, सफेद गाय वहां से गुजरी तो पान खा रहे थे, वो आलिम साहब पान खा रहे थे, पान खाते खाते उस गाय के ऊपर थूक दिया, लाल जो होता है ना, कहा आज तो होली का दिन है, क्या कहा हिंदू त्यौहार, हिंदू से बिग डे इज कॉल्ड होली, दिवाली, होली के माना एक दूसरे को वो कलर करते हैं,
कलर डालते ऑन ईच अदर। तो कहा आज लोग एक दूसरे को कलरिंग कर रहे हैं, गाय तू सफेद, तुझे कलर करने वाला कोई नहीं, चलो मैं पान की पिचकारी से तुझे कलर कर देता हूं। तो इसको लिखा है, जब उस बुजुर्ग का इंतकाल हो गया तो किसी आलिम ने ख्वाब में देखा तो कहा, मैं क्या कहूं तुम्हें, मुझ पर क्या गुजर रही है, जब से मेरी इंतकाल हुआ मेरा तब से लेकर आज तक अल्लाह ने मुझे एक सवाल किया कि तुमने एक गैर मुस्लिम के त्यौहार के साथ मुशाबहत क्यों इख्तियार की, उसका जवाब लो। आई एम स्टैंडिंग इन फ्रंट ऑफ अल्लाह ताला, हैव नो आंसर, मेरे पास कोई जवाब नहीं। अंदाजा करो हम लोग कितने ऐसे काम है जिसमें गैरों की मुशाबहत इख्तियार करते हैं, औरतों को देखो, मर्द को देखो। हजरत थानवी रहमतुल्लाह ने एक और वाकया लिखा है, एक आलिम, बहुत बड़े आलिम का, कि वो लोग ट्रेन स्टेशन पर दिल्ली में खड़े हैं, दिल्ली की ट्रेन स्टेशन पर खड़े हैं, बहुत लोग खड़े हैं। तो इस आलिम वहां से गुजर रहे थे, उनको मैंने पूछा, तुम यहां क्यों खड़े हो? कहा, इस ट्रेन से अभी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम आ रहे हैं, तो उनके वेलकम करने के लिए हम यहां खड़े हैं। ये ख्वाब है एक आलिम का, जो थाना लिखा है, ये ख्वाब है हजरत मौलाना रशीद अहमद गंगोई साहब रहमतुल्लाह के जमाने का। जैसे ही ट्रेन आई, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ट्रेन से बाहर निकले, ट्रेन से, तो देखा आपके बदन पर कोई चादर नहीं, कोई कुर्ता नहीं, दाढ़ी नहीं, टोपी नहीं, बल्कि सूट एंड टाई पहना है, और ऊपर वो क्या टाई लगते हैं, उसको टाई लगाई हुई है, और जींस एंड पैंट पहना हुआ, जींस पहन हुई है, और आप बाहर तशरीफ लाए ख्वाब में उस आलिम के। वो इतने घबराए ख्वाब में कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जिंदगी में कोई हदीस में कहीं भी ऐसे कपड़े साबित नहीं है, और दाढ़ी रखना भी साबित है, सब कुछ साबित है, ये कैसे हो गया? घबरा के उठे, तहज्जुद का टाइम था, सुबह उठकर सफर शुरू किया, और वो गए हजरत मौलाना रशीद अहमद गंगोई रहमतुल्लाह के पास, हजरत के सामने जाकर अपना ख्वाब सुनाया और कहा, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, मैंने ये ख्वाब मैंने नबी सल्लल्लाहु अलैहि वसल्लम को ये ख्वाब देखा। तो मौलाना रशीद अहमद गंगोही, तो जिनके बारे में बड़े हमारे मौलाना यूसुफ मुर्तजा साहब की जबान एक बार तो मैंने सुना, फरमाया हजरत मौलाना जकरिया साहब रहमतुल्लाह अलैह कहते थे कि मौलाना रशीद अहमद गंगोही रहमतुल्लाह अलैह को ख्वाब में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फिकह के मसला मसाइल के 100 क्वेश्चन पूछे मिंबर पर बिठाकर, 100 क्वेश्चन। आज भी ये वाकिया लिखा है मौलाना यूसुफ मुर्तजा साहब रहमतुल्लाह अलैह की जमाल मोहम्मदी बुखारी के आईने में, उसमें जिल्द अव्वल जिल्द सानी में मैंने कहीं पढ़ा है बहुत साल पहले, तो हजरत ने लिखा है और हजरत की जबानी में सुना है। तो बिठाया और उनको 100 सवाल किए, और 100 सवाल करने के में हर सवाल का जवाब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को दिया, हर सवाल का जवाब। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, रशीद अहमद तू सबसे बड़ा मुफ्ती है, क्या लकब दिया उनको, मुफ्ती का, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम। लेकिन जाहिरी बात है इनके कोई मुखालिफ भी होते हैं, कोई मुआफिक भी होते हैं। सुबह जब ये ख्वाब सुनाया तो बाज लोगों ने कहा ऐसा ही है, सच्चा नहीं माना। तो उस जमाने में अंबाला दूर है, गंगों से अंबाला बहुत दूर है, अंबाला में शाही तवक्कल साहब रहते थे, ये बहुत जाहिल थे, एक लफ्ज पढ़े लिखे नहीं थे, अनलिटरेट थे, लेकिन उनके सामने अगर कोई कुरान की आयत लिखकर देता था तो कह देते थे ये कुरान की आयत है, हदीस लिखकर देता तो कह देते थे ये हदीस है, और अगर कोई बगैर अरबी की इबारत वैसे ही लिख देता तो कहता था ये न हदीस है न कुरान से है, उनका न पढ़ना आता था कुछ भी नहीं। तो ये लोग उनके पास चले गए, जाकर उनके पास जाकर के उनको कहा कि पूछते कहा आपका क्या ख्याल है हजरत मौलाना रशीद अहमद गंगोई साहब के बारे में? तो कहा ये तो बहुत बड़ा आदमी है, मैंने ख्वाब में देखा है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनको 100 सवाल किए हैं, उनको तो पता भी नहीं है, उस बुजुर्ग को तो अंबाला में पता भी नहीं है, लेकिन वो वहां कह रहे हैं। इन लोगों के मुंह बंद हो गए, इतना बड़ा आदमी। تو اللہ رشید احمد گنگوئی کے پاس یہ عالم گئے اور کہا میں نے ایسا خواب دیکھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم سوٹ پینٹ آئے. فرمایا اللہ کے نبی صلی اللہ علیہ وسلم تو جیسے تھے ویسے ہی ہے, لیکن یہ پہن کر آئے, تم کو بتایا, پریکٹیکلی بتایا کہ تم لوگوں نے میرے طریقے کو چھوڑا, مشرقی طریقے کو چھوڑا اور تم نے ایک مغربی طریقہ اختیار کر لیا ہے. یہ اشارہ کیا ہے کہ تم مجھ سے بہت دور ہو گئے ہو, میرے طریقے سے بہت دور ہو گئے. ورنہ اللہ کے نبی صلی اللہ علیہ وسلم اپنی جگہ پہ جیسے تھے ویسے ہی ہے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہاں پر بھی ایسا ہی کہا, آئندہ سال میں دو رکھوں گا, میں ان کی مشابہت اختیار نہیں کروں گا. بہت سارے ایسے مسائل احادیث میں ہیں. خیر میں یہ کہہ رہا تھا کہ یہ بہت مبارک مہینہ, انشاءاللہ جمعہ کو پھر اور زیادہ بات کریں گے محرم کے اوپر. تو اللہ تبارک و تعالی ہمیں اس مہینے کی اور پوری زندگی کے آئندہ پورا سال اللہ تبارک و تعالی ہمارا ایمان اور اسلام پر گزار دے. یہی دعا تو ہم پڑھتے ہیں شروع میں, اللہم احلہ علینا بالیمن والایمان والسلامتی والاسلام والتوفیق لما تحب وترضى ربی ورب. شیطان سے اللہ ہماری حفاظت فرما. اے ہمارے رب اسلام پر ہمیں باقی رکھنا, اگر موت آ گئی تو اللہ اسلام پر موت دے دینا, ایمان پر موت دے دینا, زندگی باقی رہی اے اللہ تو گناہ سے ہماری حفاظت کر لینا, اور ہر وقت ہمیں توبہ کی توفیق نصیب فرما. اب یہ نیا سال شروع ہوا, ہمیں چاہیے کہ ہم گزشتہ سال کی اور گزشتہ زندگی کا ہم مراقبہ کریں کہ یا اللہ میں نے لاسٹ ایئر کیا کیا گناہ کیے ہیں, what I have done good deeds and what I have done bad deeds, how many guna I have did in my last year, اے اللہ مجھے معاف کر دے. اب یہ نیا سال شروع ہوا ہے اللہ, گزشتہ سال ہمیں پتا نہیں اب کب تک زندہ رہنے والے ہیں, اللہ پوری پچھلی زندگی کے گناہ کو تو معاف کر دے اور آئندہ ہمیں ایمان اور اسلام پر اور نیک کام پر ہمیں باقی رکھنا. اس قسم کی دعا اور توبہ ضرور کریں. اس مہینے میں دعائیں ضرور قبول ہوتی ہیں, خصوصاً 10 محرم کو روزے کے ساتھ افطار کے وقت خوب دعائیں کریں اپنے لیے, اپنے آل و اولاد کو اسلام پر باقی رہنے کے لیے کہ اللہ ہماری آل اولاد کو اسلام پر باقی رکھنا. سو انشاءاللہ جمعہ کو اور کچھ بیان کریں گے. اللہ پاک مجھے اور آپ کو ہم تمام کو نبی اکرم صلی اللہ علیہ وسلم اور ان کے اہل بیت کے طریقے پر چلنے کی توفیق عطا فرمائے. آمین. کیوں؟ نبی علیہ السلام نے فرمایا میرے صحابہ ستارے ہیں, اصحابی کنجوم ستارے کی طرح ہے اور میرے اہل بیت کشتی نوح علیہ السلام کی کشتی کی طرح ہے. اب اہل بیت کو کشتی کیوں کہا اور صحابہ کو ستارے کیوں کہا, اس میں تھوڑی تفسیر ہے, پھر ہم سمجھائیں گے انشاءاللہ اس کو کہ اہل بیت کے بارے میں خود نبی علیہ السلام فرماتے ہیں, میری شریف حدیث ہے, ترکت فیکم امرین لن تضلوا ما تمسکتم بهما کتاب اللہ و سنتی و فی روایت کتاب اللہ و عترتی. اے اللہ کے نبی فرماتے ہیں میری امت میں دو چیزیں تمہارے اندر چھوڑ کر جاتا ہوں, تم اس کو مضبوط سے پکڑو گے تو انشاءاللہ کبھی گمراہ نہیں ہوں گے. یو نو گوئنگ ٹو بی مس لیڈ اف یو ہولڈ فاسٹ. ایک قرآن کریم ہے اور ایک روایت میں سنت رسول صلی اللہ علیہ وسلم ہے, اور دوسری روایت میں قرآن کریم ہے اور اہل بیت ہے. یہ ترقی کے معنی میرا خاندان, ان کی زندگی ہے. اسی لیے اپنی اولاد کو 3 چیزیں سکھاؤ, اور دبو اولاد اکم ثلاث خصال, اللہ کے نبی فرماتے ٹیچ یور چلڈرن 3 تھنگس, حب النبی صلی اللہ علیہ وسلم, حب اہل بیت و حب تلاوت القرآن. 3 چیزیں ہیں, نبی صلی اللہ علیہ وسلم کی محبت سکھاؤ اپنے بچوں کو, اہل بیت کی محبت سکھاؤ, کون تھی حضرت فاطمہ, کون تھی زینب, کون تھی رقیہ, کون تھی ام کلثوم, اور آپ کی گرینڈ سن کتنے تھے, گرینڈ چلڈرن کتنے تھے, اور آپ کی بیویاں کون کون تھی, ان کی زندگی کیسی تھی, واقعات سناؤ ان کو. اور تیسری چیز قرآن کی تلاوت کے ساتھ محبت رکھو. یہ 3 چیزیں خود نبی علیہ السلام نے فرمائی ہے کہ اپنی اولاد کو یہ 3 چیزیں سکھاؤ. انشاءاللہ تفصیل سے بیان کریں گے فرائیڈے کو. اللہ پاک مجھے اور آپ کو ہم تمام کو عمل کی توفیق نصیب فرمائے. یا ارحم الراحمین, یا ذی الجلال والاکرام, یا حنان یا منان, یا بدیع السماوات والارض. اے اللہ ہم سب کے گناہوں کو معاف فرما, اللہ ہمارے گناہوں کو معاف فرما. اے اللہ بڑے گنہگار ہے, بہت مجرم ہے, بہت پاپی ہے, زندگیاں تیری نعمت
نعمتیں کھا کھا کر گزر گئی, زندگیاں تیری نعمتیں کھائی اتنی کہ دانت بھی گھس گئے, دانت بھی گر گئے, لیکن ہمیں کبھی شکرانے کے طور پر دو رکعت پڑھنے کی توفیق نہیں ملی, اخلاص والا سجدہ نہیں ملا. اللہ ہمیں معاف فرما دے, اللہ ہمیں معاف فرما دے, اللہ ہم پر رحم فرما دے, اللہ ہم پر کرم فرما دے, پچھلی زندگی کے گناہوں کو معاف فرما, پچھلی زندگی کے گناہوں کو معاف فرما, اور آئندہ زندگی تیرے پیارے حبیب صلی اللہ علیہ وسلم کی سنت کے مطابق گزارنے کی توفیق نصیب فرما. ہمیں اور ہماری اعلی اولاد کی مغفرت فرما, ہماری اعلی اولاد کی مغفرت فرما, ہمارے ماں باپ کی مغفرت فرما, ہمارے بھائی بہنوں کی مغفرت فرما, ہمارے اقارب اور رشتہ داروں کی مغفرت فرما, ہمارے دوست و متعلقین مریدین کی مغفرت فرما, ہمارے طلباء کی مغفرت فرما, معلمین معلمات کی مغفرت فرما, اللہ پوری امت کی مغفرت فرما, پوری امت کی مغفرت فرما. اللہ یہ جماعت یہاں آئی ہے, ان کا آنا قبول فرما, ان کے قدم قدم کو لوگوں کے لیے ہدایت کا ذریعہ بنا, اللہ رحمت کا ذریعہ بنا. اللہ درس میں لوگ شریک ہیں, بہت ساری مائیں اور بہنیں آئی ہوئی ہیں مدرسے میں دور دور سے, اور بہت سارے بھائی آئے ہوئے ہیں. اللہ سب کا آنا قبول فرما, ایک ایک قدم ہمارے لیے رحمت کا ذریعہ بنا, نبی اکرم صلی اللہ علیہ وسلم کی باتیں ہمارے لیے اے اللہ ایمان کی تازگی کا ذریعہ بنا, ہمارے دلوں کو نور سے منور فرما, دلوں کو نور سے منور فرما, ہمارے دلوں کو الہ العالمین اندر سے جتنی بھی تاریکیاں ہیں تو ختم فرما, گناہوں سے پاک فرما, ہماری آنکھوں کو, ہمارے کان کو, اور ہماری زبان کو, ہمارے دماغ کو, بدن کے ہر عضو کو آگے سے پیچھے سے دائیں سے بائیں سے اوپر سے نیچے سے نور سے منور فرما, نور سے منور فرما. ہماری اعلی اولاد کی پوری امت کی حفاظت فرما, پوری امت کی مغفرت فرما, زندوں کی مردوں کی مغفرت فرما, زندوں کی مردوں کی مغفرت فرما. الہ العالمین یا رحم الراحمین, نسلوں میں ایمان کو جاری ساری فرما, آنے والی نسلوں میں ایمان کو جاری ساری فرما, جہاں کہیں دین کی لائن سے, دعوت و تبلیغ کی لائن سے جتنے کام ہو رہے ہیں, حلن چلن ہو رہی ہے, سب کو قبول فرما. مدارس, مقاتب, مساجد, خانقاہوں کی, اور الہ العالمین سارے ہی دین کی جگہوں کی حفاظت فرما. اے اللہ اپنے فضل و کرم سے, رحم و کرم سے ایمان پر قائم دائم فرمانا, اور جب موت آئے ہر ایک کو اپنے اپنے وقت پر خاتمہ بالخیر نصیب کر دے, اور مرنے کے بعد کی زندگی کو آسان کر دینا, پیارے حبیب صلی اللہ علیہ وسلم کے مبارک ہاتھوں سے حوض کوثر کا پانی نصیب کر دینا, عرش کے سائے میں جگہ عطا کر دینا, بے حساب تیرے نیک بندوں میں جنت میں داخل کر دینا. وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وسلم.